نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تسر وتمم بالخير. خلاصہ قرآن کے سلسلے میں 25ویں پارے کا دوسرا رب دیکھیں گے، سورة الشورى کی آیت نمبر 30 سے. أعوذ بالله من الشيطان الرجيم. وما أصابكم من مصيبة فبما كسبت أيديكم ويعفو عن كثير. تم لوگوں پر جو بھی مصیبت آئی ہے تمہارے اپنے ہاتھوں کی کمائی سے آئی ہے، اور بہت سے قصوروں سے وہ ویسے ہی درگزر کر جاتا ہے. کون؟ اللہ سبحانہ تعالیٰ. تم زمین میں اپنے رب کو عاجز نہیں کرنے والے، اور اللہ کے مقابلے میں تم کوئی حامی و ناصر نہیں رکھتے. اس کی نشانیوں میں سے ہیں یہ جہاز جو سمندر میں پہاڑوں کی طرح نظر آتے ہیں، اللہ جب چاہے ہوا کو ساکن کر دے اور یہ سمندر کی پیٹ پر کھڑے کے کھڑے رہ جائے. اس میں بڑی نشانیاں ہیں. کس کے لیے؟ لکل صبار شکور، ہر اس شخص کے لیے جو کمال درجہ صبر و شکر کرنے والا ہو. اس حصے میں آپ دیکھیے کہ دو تین باتیں ہمیں بتائی گئیں. پہلی بات یہ کہ جب بھی انسان کے اوپر کوئی تکلیف آتی ہے تو وہ اس کے اپنے معاملے پہ ہے. ٹیکس کے ناطے سے تو مکہ والوں کو بتایا جا رہا ہے کہ تم اللہ کے بھیجے ہوئے نبی کے ساتھ جو معاملہ کر رہے ہو، اگر تمہیں اس ناقدری اور اس ناشکری پہ اللہ پکڑتا تو تم کب کے ختم ہو چکے ہوتے. لیکن اگر دیکھا جائے تو یہ انداز بالکل عام ہے. ہم اپنی زندگی میں ایک اصول بنا لیں، جب ہم پر کوئی مشکل آئے، یعنی جب میرے اوپر کوئی مشکل آئے، تو مجھے سوچنا ہے کہ یہ میرے کسی گناہ کی علامت ہے یا میرے کسی گناہ کی وجہ ہے. اور اگر کسی دوسرے کے اوپر آپ دیکھیں تو پھر سوچیں کہ اللہ تعالیٰ کی آزمائش ہے. ہوتا عموماً لوگوں کا معاملہ اس کا اپوزٹ ہے. اپنے اوپر کوئی چیز آ جائے کہتے ہیں میری آزمائش ہے، میں نے تو کچھ نہیں کیا، بس اللہ مجھے آزما رہا ہے، میرے درجے بلند ہو رہے ہیں. لیکن دوسری طرف کیا ہوتا ہے کہ دوسروں کے اوپر جب آئے تو ہم بعض دفعہ کمنٹس دینے لگتے ہیں، پتہ نہیں اس نے کیا گناہ کیا ہے کیا نہیں کیا. اب ایک سوال پیدا ہوتا ہے کہ ایک تو ایسا شخص ہماری آنکھوں کے سامنے ہوتا ہے کہ جس کا ہماری نظر میں کوئی گناہ نہیں ہوتا، پھر بھی تکلیف آئے، پھر کیا کہے؟ اللہ پہ ڈال دیں کہ اللہ کو پتا ہے اس کے کیا گناہ ہے، اللہ کو اس کے معاملات پتا ہے. پھر دوسری بات ایک اور یاد رکھیے کہ اللہ کے نبی کی جو صحیح روایت ہے کہ مسلمان کو جو رنج اور دکھ، تکلیف، غم، پریشانی بھی پیش آتی ہے، یہ اس کے گناہوں کا کفارہ بن جاتی ہے. اکثر میں نے اس چیز کو اس طرح سے محسوس کیا ہے جیسے بہت بوڑھے لوگ ہو جاتے ہیں نا، تو بڑی اذیت کی زندگی ہوتی ہے لیکن موت نہیں آتی. تو بعض دفعہ گھر والے دبے دبے لفظوں میں کہہ رہے ہوتے ہیں دعا کریں اللہ ان پہ پردہ ڈال دے، ان پہ رحمت کر دے. تو میں اس وقت اکثر سوچتی ہوں کہ جو تکلیف ان کو آج ہمارے سامنے آ رہی ہے، اگر قبر میں جا کے آتی، عذاب قبر میں ان کے گناہ معاف ہوتے یا ان کے درجے بلند ہوتے، تو کیا ہمیں یہ پسند ہوتا؟ یہاں تو کئی لوگ ہیں نا دکھ سکھ کو سہنے والے، برداشت کرنے والے. تو مومن سے کیا مطلوب ہے کہ ہر حال میں اللہ سبحانہ تعالیٰ سے خوش رہے، حتیٰ کہ کانٹا بھی چبھتا ہے تو اس کے اوپر بھی انسان کو فائدہ ہوتا ہے. دوسرا حصہ اس حصے میں بہت ہی خوبصورت ہے، صبارن شکور. صبر کرنے والے سے مراد جہاں کون شخص ہے؟ وہ شخص جو اپنے نفس کو قابو میں رکھے، اچھے اور برے تمام حالات میں بندگی کے رویے پر ثابت قدم رہے. یہ حال نہ ہو کہ اچھا وقت آئے تو اپنی ہستی کو بھول کر باغی ہو جائے اور اللہ کے مقابلے میں آ جائے اور اللہ کے بندوں پر ظلم و ستم کرنے لگ جائے، اور برا وقت آئے تو دل چھوڑ دے اور غلط حرکتوں پہ آ جائے. اور شکر کرنے والے بندے سے یہاں کیا مراد ہے، یہ آپ نوٹ کریں اگر غور سے سن رہے ہیں تو. یہ تقدیر کے ناطے سے دو مختلف روپ ہیں انسانوں کے. جہاں صبر والے کی بات ہوئی تو شکر والا کون ہے؟ کہ جس کو اللہ جتنی مرضی نعمت دے دے، اللہ کی تقدیر جس کو کتنا ہی اونچا کیوں نہ اٹھا لے، لیکن وہ اس کو اپنا کمال نہ سمجھے، اللہ کا احسان سمجھے. اور خواص کو کتنا نیچے گرا دیا جائے، اس کی نگاہ اپنی محرومیوں کی بجائے ان نعمتوں پر رہے جو برے سے برے حالات میں بھی ایک انسان کو ملتی ہیں. گویا کہ خوشحالی اور بدحالی دونوں میں یہ اللہ تعالیٰ کے سامنے جھکا رہے. پھر اللہ سبحانہ تعالیٰ آگے بہت ہی خوبصورت بات فرماتے ہیں، اور یوبقھن نبی ماں کسبو ویعفو عن کثیر، یا ان پر سوار ہونے والوں کے بہت سارے گناہوں سے درگزر کرتے ہوئے ان کے چند ہی کرتوتوں کے جرم میں ان کو ڈبو دے. اور اس وقت ہماری آیات میں جھگڑے کرنے والوں کو پتہ لگ جائے کہ ان کے لیے کوئی جائے پناہ نہیں ہے. آپ دیکھیے کہ بعض دفعہ لوگ سمندری سفر کرتے ہیں اور اس سفر کے دوران اور ہی زیادہ ناشکریہ کرتے ہیں. قریش کے لوگوں کا بھی یہی حال تھا. تجارت کے لیے حبشہ اور افریقہ کے کچھ علاقوں میں جاتے تھے جہاں ساحل تھا، तो वहां ये बहर अहमर से गुजरते थे। आज भी आप देखें तो सऊदी अरब के साथ जो रेड ओशन है उसी का तस्करा है। अब इसकी एक शान क्या थी कि अक्सर इसमें तूफान उठते थे, बाज दफा इतना ज्यादा पानी आ जाता था कि बड़ी बड़ी चट्टानें जो थी वो पानी में दब जाती थी, और इस तूफानों से इनके जहाजों के टकराने का खदशा होता था। तो अल्लाह सुबहान तला फरमाते हैं कि देखो मेरी बहुत बड़ी अनायत है कि मैं तुम्हारे गुनाहों के बावजूद तुमको छोड़ देता हूँ। वयालमल्लज़ीन युजादिलून फी आयातिना। और यहाँ ये चीज देखिए कि अल्लाह ताला कहते हैं कि जो लोग हमारी आयतों में झगड़े करते हैं उनको लग पता जाएगा कि मैं उनको कैसे पकड़ूंगा, किस तरह से लेके आऊंगा। ये दुनिया की जिंदगी में अल्लाह ताला ने मामले दिखा दिए। फमा उती तुम मिन शयइन फमताउल हयात दुनिया वमा इंदल्लाहि खैरुन वबका लिल्लज़ीना आमनू वअला रब्बिहिम यतवक्कलून। जो कुछ भी तुम लोगों को दिया गया है वो महज दुनिया की चंद रोजा जिंदगी का सरो सामान है। सोचिए जरा, पहले तो इसको हाईलाइट करें कि मुझे क्या दिया गया है। एक हल्की सी लिस्ट अपनी जिंदगी के अंदर बनाइए, जो कुछ मिला है सब कुछ क्या है, फमताउल हयात दुनिया। मत भूलो, मत बड़े बनो। बड़ी से बड़ी दौलत जो किसी शख्स को मिली वो एक बहुत थोड़ी सी मुद्दत के लिए मिली, चंद साल इसको बरत लेता है, फिर सब कुछ छोड़कर खाली हाथ इस दुनिया से रुखसत होने लगता है। फिर वो दौलत चाहे बैंक के खातों में हो, अकाउंट्स की सूरत में हो, इसका बहुत थोड़ा सा हिस्सा एक इंसान के इस्तेमाल में आता है जिंदगी में, और मरने के बाद वो भी नहीं आता। करो क्या, इसको दुनिया के नाते से ही आगे ले जाओ। इसके बरक्स अल्लाह सुबहान तआला फरमाते हैं वमा इंदल्लाहि खैरुन वबका लिल्लज़ीना आमनू। जो अल्लाह के पास है वो बेहतर भी और पायदार भी है। दो लफ्ज है, ड्यूरेबल भी है यानी ज्यादा भी चलेगी, और इसके साथ वो एक्सपेंसिव भी है, वक्ती और आर्जी नहीं बल्कि अब्दी और लाजवाल है। यहां अल्लाह पर तवक्कुल से क्या मुराद है, क्योंकि अल्लाह रब्बिहिम या तवक्कलून की बात है ना। आप देखिए कि तवक्कुल क्या है, कुछ इसके दर्जे होते हैं, क्विकली नोट कर लीजिएगा। क्योंकि जब हम कहते हैं कि अल्लाह पर तवक्कुल किया जाए तो बस हम तवक्कुल तवक्कुल करके भी रो रहे होते हैं, हमारे काम कैसे होंगे, असबाब कोई नहीं, हालात कोई नहीं, नहीं पहले जरा हालात देख लें फिर काम करें। और कुछ लोग बिल्कुल तवक्कुल के नाम पे सब कुछ छोड़ के बैठे होते हैं। तो तवक्कुल का पहला दर्जा क्या होता है कि बंदे को अल्लाह की रहनुमाई पे मुकम्मल एतमाद हो, ये समझे कि जो इल्म और जो शरीयत अल्लाह सुबहाना ताला ने मुझे दी है, हलाल हराम के जो तकाजे अल्लाह ताला ने जिंदगी में रखे हैं ये बिल्कुल ठीक है, मैं इनको मानूंगा फिर मेरी खैर होगी। दूसरी बात तवक्कुल का क्या होती है कि इंसान को अपनी जात पे भरोसा ना हो, ताकत पे, काबिलियत पे, अपने जराए पे, वसाइल पे, अपनी तदबीरें, अपनी मेंटेलिटी, दूसरों की मदद, हाँ दूसरे ये कर देंगे तो फिर अल्लाह भी कर देगा, बल्कि उसको 100% ये यकीन हो कि दुनिया का कोई मेरा काम है या आखिरत का मेरा कोई काम है। होगा कब, जब अल्लाह सुबहाना ताला कहेगा और अल्लाह तौफीक देगा तो वो काम होगा, मेरी चीजें अल्लाह ही के हुक्म की पाबंद है। तीसरा तवक्कुल का दर्जा क्या होता है कि इंसान को अल्लाह के वादों पे पूरा भरोसा हो, कि जो अल्लाह ताला ने ईमान लाकर अमल सालेह करने वालों के लिए रखे हुए हैं कि जो अल्लाह के रास्ते में चलेगा अल्लाह उसको जरूर पकड़ेगा। मैं यंसुरुल्लाह यंसुरुहु, अल्लाह उसकी मदद करेगा, और बातिल के साथ जो लोगों का ताल्लुक है अल्लाह उनको जरूर डबो देगा। इन्नल बातिल कान ज़हूका, यानी हक और बातिल का साथ देते वक्त बंदे को यकीन हो कि अगर मैं अल्लाह के रास्ते में निकला हूं तो अल्लाह मेरी मदद करेगा। मैं कहती हूँ सिर्फ तवक्कुल के ये तीन दर्जे सामने रख लें, आपके लिए एक बेहतरीन चेकलिस्ट है, मुझे क्या करना है, मुझे क्या नहीं करना, मुझे किस तरह करना है, मुझे क्या करना है। पता क्या चला कि तवक्कुल का ताल्लुक ईमान के साथ है, इसका बीज अंदर से निकलता है। जो ईमान महज खाली खाली दावों का और सिर्फ कौल और इकरार का ईमान होता है उससे अच्छे नताइज नहीं निकलते, क्योंकि अल्लाह पे तवक्कुल नहीं दूसरों के ऊपर होता है। इसीलिए अल्लाह सुबहान तआला कहते हैं वल्लज़ीना यज्तनिबूना कबाइर अल इस्मी वल फवाहिश, जो बड़े बड़े गुनाहों और बेहयाई के कामों से परहेज करते हैं। अब आप देखिए कबायर और फवाहिश की यहां बात हुई, पीछे भी गुजर गई सूरत निसा में, सूरत अल अनाम, सूरत नहल, सूरत नजम में ये बात बहुत खूबसूरत तरीके से आती है, लेकिन यहां आप देख लीजिए कि कबायर और फवाहिश कितना बड़ा एक नासूर है कि जो हमारी छोटी नेकियों को भी जाया कर देता है। जिस तरह शिर्क इंसान के पलड़े में हो ना तो उसकी बाकी नेकियां कबूल नहीं होती, कबायर और फवाहिश की मौजूदगी में इंसान की छोटी छोटी नेकियां कबूल नहीं होती। मैं आपको मिसाल देती हूँ कि हम सारा दिन काम तो करते हैं, माशाल्लाह, नमाजें, रोजे, हज, कितना कुछ कर रहे हैं। एक शख्स सब कुछ करे लेकिन रात को शराब पी के सो जाए, तो वो फुखश या कबाए उसके लिए इस तरीके से खराबी का जरिया होंगी। हजरत सोबान से एक रिवायत है कि क्यामत के दिन कुछ लोग इस तरह के होंगे, तहामा पहाड़, यानी बहुत बुलंद पहाड़ की तरफ इशारा है, इतनी नेकियां लेकर आएंगे, सफेद रंग का ये पहाड़ है, लेकिन गुबार बना के उनकी नेकियों को उड़ा दिया जाएगा। पूछा जाएगा, अल्लाह इसकी नेकियों के साथ ये मामला क्यों हो गया? तो कहा जाएगा कि लोगों के सामने नेकियां करता था, लेकिन रात की तन्हाई में जब इसको किसी हराम कौम का मौका मिलता तो ये उससे नहीं बचता था। आज आप देखिए, ये फिल्म बच्चों के देखने की नहीं है, ये बड़ों वाली नहीं है, अडल्ट ओनली, शोहर बीवी ओनली। जो फवाहिश की अल्लाह ने बात की, हम तो राह चाहते बिल बोर्ड्स के ऊपर अगर नजरें डाल लें तो हमें इसका अंदाजा हो जाता है कि ये क्या है। तो अल्लाह सुबहान तआला कहते हैं कि इस तरह ना करो। अगर कोई बंदा नमाज रोजे के बाद भी फुखश में मुबतला रहे तो समझ लीजिए कि वो शख्स अल्लाह की नजरों में फिर मबगूज है। और हमें हर मुमकिन कोशिश करनी चाहिए कि अपनी कोशिशों से बेहयाई और फहाशी को खत्म कर सके, और जाके बात करें इन कंपनीज से, बात करें इनकी, इन जिन्होंने ये बोर्ड्स लगाए होते हैं या जो फिल्में ऐसी बनती हैं गंदगी के साथ। आप देखिए, आज इस्लाम आ जाए तो ऐसी सारी गंदी जो न्यूड फिल्में बनाने वाले हैं उनको तो रजम कर दिया जाएगा, कहाँ कोई बचेगा जहाँ गवाह मौजूद हैं, जहाँ सामने बुराइयां हो रही हैं। तो आज आप देखिए कि मुआशरे के अंदर जो कुछ गंदगी हमें दिखती है, ये वजह सामने रखें तो ऐसे लगता है कि हमारी शायद बाकी नेकियां भी कबूल नहीं होती। फिर अगला देखिए कितना खूबसूरत नुक्ता है, वह इजा मा गदीबू हम यगफिरून, यानी जब कभी उनको गुस्सा आता है तो माफ कर देते हैं। नोट कीजिए इस जुमले को, ये नहीं कहा कि उनको गुस्सा नहीं आता, कुरान में कहीं ये नहीं कहा कि गुस्सा नहीं आता, नहीं, गुस्सा आता है लेकिन गुस्से के बावजूद वो दूसरों को माफ कर देते हैं, दरगुजर कर देते हैं। कैसे, क्यों? क्योंकि गुस्से का ना आना तो इंसान की जहालत है, लेकिन गुस्सा आए उसको दबाना, यही तो बात है। सूरत आले इमरान आयत 134 में हम कितनी डिटेल से ये बात पढ़ चुके, नबी सल्लम ने कामयाबी के असबाब में ये बात कही थी कि एक इंसान अपने गुस्से पे काबू पाए, वल काज़िमीन अल गैज़। सही बुखारी और मुस्लिम की रिवायत है हजरत आयशा से कि अल्लाह के नबी सल्लम ने कभी अपनी जात के लिए इंतकाम नहीं लिया, हाँ जब अल्लाह की हुरमतों में से किसी हुरमत की हतक की जाती थी तो आप सजा देते थे। फिर आपको वो हजरत अली का वाक्या याद होगा कि एक काफिर के ऊपर बिल्कुल काबू पा गए, जब उसके सीने पे चढ़े तो उसने थूक दिया। अब मुंह पे जब कोई थूके तो गुस्सा तो आता है, तो इन्होंने उसको छोड़ दिया। कहा कि ये क्या बात हुई, जब आप काबू पा चुके तो आपने मुझे छोड़ दिया। कहा इसलिए कि अगर अब मैं तुम्हें पकड़ता तो मुझे ये नहीं पता चलता कि क्या मैंने तुझे रब के लिए पकड़ा है या तुझे अपने लिए पकड़ा है। हम भी गौर करें, लेकिन अफसोस की बात है कि आज इस गुस्से को इतना ग्लैमराइज कर दिया। मैं आपको जरूर रिकमेंड करूंगी कि आप गुस्से के बारे में, एक एंगर एंड मैनेजमेंट की पूरी वर्कशॉप है अल्हम्दुलिल्लाह, मुझे लगता है वेबसाइट पे मौजूद है, ब्यूटीफाई योर सेल्फ के नाम पे, उसको सुन के देखिए कि उसमें से कितनी चीजें आपको अपने अंदर भी दिखेंगी। बाज़ लोग महरूमियों पे गुस्सा करते हैं, बाज माजी की तलहियों पे गुस्सा कर रहे होते हैं, बाज के अंदर तकब्बुर होता है, लेकिन असल पहलवान कौन है कि जो गुस्से को काबू में लाए। गुस्सा एक फोर्स है, जैसे शिकारी कुत्ता है ना, तो उसको अगर टेम कर लेंगे, टेम करना कहते हैं सुधा लेंगे, तो वो आपके लिए काम करेगा, और अगर आप उसको नहीं सुधाएंगे तो वो अपने मालिक को पकड़ लेगा। तो गुस्से के अंदर भी एनर्जी होती है। ये गुस्सा लगाइए खिलाफ शरीयत कामों पर, किसी का गुस्सा ना आना ये तो बिल्कुल जहालत है। ये तो कोई तुक नहीं है कि बीवी गलत काम कर रही है, मियाँ साहब को गुस्सा ही नहीं आ रहा, बेटियां गलत चीजें पहन रही है, मियाँ साहब कह रहे हो हम बहुत नाइस हैं, बहुत सॉफ्ट हैं, हमें इस पे गुस्सा नहीं आ रहा। फिर वल्लसी नस्तजाबूली रब्बिहिम वाकामुस्सला, और ये वो लोग हैं जो अपने रब के मामले पे लब्बैक कहते हैं। कितना प्यारा अंदाज है, इसको हाईलाइट कर लीजिएगा, अंदाज अरबी का बड़ा खूबसूरत है कि जो अपने रब का हुक्म मानते हैं, नमाज कायम करते हैं, इतना इसका प्यारा तर्जमा बनता है कि अपने रब की पुकार पे लब्बैक कहते हैं। जिस काम के लिए भी अल्लाह बुलाता है उसके लिए दौड़ पड़ते हैं, जिस चीज की अल्लाह सुब्हान तआला इनको दावत देता है इसे कबूल करते हैं। और इसका अमली सबूत तो दिन में 5 बार हैया अलस्सला और हैया अलल फलाह की सूरत में होता है कि ऐसे लोग इस तरह से अल्लाह तआला की बातों को लेके चलते हैं। फिर उसके बाद इनकी अगली खूबी क्या है, वह अमरुहुम शूरा बैनहुम, और इनके काम आपस में मशवरे से चलते हैं। ये है वो लफ्ज जिसकी वजह से सूरत का नाम सूरत शूरा है, आपस के मशवरे। यही बात सूरत आले इमरान में अल्लाह ताला ने बशाविरहुम फिल अम्र के बाद की थी, सूरत आले इमरान आयत 159 में, کن کو مشوروں میں شامل کیا کرو، کیا پتہ چلا کہ اہل ایمان کی بہترین صفات میں سے ایک صفت ہے کہ وہ مشورہ کرتا ہے۔ آپ دیکھیے کہ مشورہ کرنا اسلامی زندگی کا ایک اہم ستون ہے، آپ کہہ لیجئے کہ ایک پلر ہے، مشورے کے بغیر اجتماعی کام نہیں چلتے، یہ جاہلیت کا طریقہ ہے۔ آج دنیا میں آپ کو دو لفظ دکھتے ہیں، ایک طرف دکھتی ہے ڈکٹیٹرشپ اور ایک طرف دکھتی ہے جمہوریت، یعنی آمریت کہہ لیجئے اور دوسری طرف آپ ڈیموکریسی کہہ لیجئے، ان دونوں کے بیچ ہے اسلام کی مشاورت۔ ڈکٹیٹرشپ کیا ہے؟ جس کی لاٹھی اس کی بھینس، ایک شخص سب کے مقدر کا فیصلہ کرے گا، راتوں رات مارشل لاء لگ گیا۔ جمہوریت کیا ہے؟ کہ پڑھے لکھے اور ان پڑھ کا ایک ہی ووٹ ہے۔ اسلام کیا کہتا ہے؟ کہ پہلے خاص لوگوں کو چنو، ایک اس طرح کا سلسلہ ہو کہ دائروں کے دائرے کھنچتے جائیں، اندر ایک لیڈر، لیڈر کے قریب رہنے والے وہ لوگ جو سب لحاظ سے دین، ایمان، تقویٰ میں اتنے زیادہ ٹھکی بھی مہے ہوں کہ جن کو اپنی ذاتی زندگی سے زیادہ اسلام کی زندگی پیاری ہو، پھر اس کے بعد دوسرے، پھر عامت الناس ہے۔ اس پہ ایک پورا میں نے لیکچر کیا تھا، کیا خلافت ہے اسلام کی، تو اس کا جو لب لباب کیا تھا کہ آپ دیکھیں گے کہ اسلام میں ابو بکر صدیق سے لے کے ہمیں اسپیشلی چار خلفاء میں دکھتی ہے کہ خلیفہ جو ہوتا ہے یا لیڈر جو ہوتا ہے وہ مرتے دم تک ہوتا ہے، ووٹنگ کے ساتھ نہیں آتا، چار پانچ سال کے لیے لیڈر نہیں آتا۔ پھر دوسری بات یہ کہ اسلام میں ایک کے بعد اس کا بیٹا ضروری نہیں آئے، سنتے ہیں نا صحابہ کرام کی زندگی کو دیکھتے ہیں، اس میں طریقہ کار کیا ہوتا ہے کہ ایک شخص کو چنا گیا بہت سارے اچھے لوگوں میں۔ ابو بکر صدیق کو جب چنا گیا تھا اس وقت تو کوئی ایشو ہی نہیں تھا، سب مان گئے تھے، کیونکہ اشارے موجود تھے کہ نبی کی زندگی میں ابو بکر صدیق کو اس مسلح پہ کھڑا کر دیا گیا تھا، اور زندگی بھر نبی صلی اللہ علیہ وسلم کے ساتھ ابو بکر ضرور رہے تھے، یہ بھی خاموش نشانی تھی کہ جو اتنا ساتھ رہتا ہے پھر اس کو اللہ کے نبی کا مزاج سمجھ آ گیا۔ عمر فاروق کا جب موقع تھا، آپ کو کہتے کہ چھ لوگوں کو جمع کیا گیا تھا، اس کو اس کو اس کو، اس میں اشرہ مبشرہ بھی تھے، اس میں سے عمر کو چنا گیا۔ اچھے اچھے لوگوں کو قریب رکھو، کیوں کہا کہ امام کے پاس جب کوئی کھڑا ہو تو پڑھے لکھے لوگ اس کے پیچھے کھڑے ہو، کیوں کہ امام کا وضو ٹوٹ جائے، امام کو جانا پڑے، جو ہی وہ نکلے پیچھے سے کوئی ایک دوسرا پڑا ہوا آ جائے۔ آج اگر ہم اس سلسلے کو چلا کے دیکھیں تو آپ دیکھیں کہ اسلام کتنا زیادہ پھلتا پھولتا ہے۔ آج اگر مسلمان امت نہیں دکھتی، آج مسلمان رواست نہیں، تو امرہم شورا بینہم نہیں، ہم شورا بناتے ہیں کس چیز پہ؟ میں جاؤں کسی کی شورا کا حصہ بن جاؤں، میں نماز پڑھتی ہوں نہیں پڑھتی کوئی پتہ نہیں ہے۔ تو آپ کو پتا ہے کہ آج بھی پاکستان کا جو قانون ہے اس پہ یہ لکھا ہوا ہے کہ کسی فاسق اور فاجر کو ووٹ نہیں دیا جائے گا، پانچ وقت نمازی ہونا لازمی ہے۔ عملی طور پہ کیا ہے ہم نہیں جانتے کیا حقیقت ہے، تو ہمیشہ یاد رکھیے آپ کو زندگی میں کہیں کام کرنا ہے، اپنے بچوں کے ساتھ مل کے، کسی آرگنائزیشن میں، کہیں میں، پہلے یہ دیکھیے کہ جو لوگ وہاں ہیں ان کا اپنا دین کے ساتھ کیا تعلق ہے، پھر دوسرا یہ دیکھے کہ ان کو اپنی ذات سے اللہ کا دین زیادہ پیارا ہے کہ نہیں، کیونکہ جو ہی دین کے لیے نکلیں گے دو تقاضے ساتھ ساتھ ہوں گے، ایک ذاتی زندگی، ایک اللہ کے راستے کی زندگی، دو مفادات ٹکراتے ہیں، بعض دفعہ نقصان دینا پڑتا ہے۔ لیکن بہرحال یہ کہ امرہم شورا بہت خوبصورت موضوع ہے، اس کے اوپر جتنا آپ علم لے سکے ضرور لیں، سیکھیں، پڑھیں، غور کریں کہ مشورے کے ساتھ زندگی کا کتنا فائدہ، پھر کن سے مشورہ کرنا ہے، کن سے نہیں کرنا۔ مجھے یاد آ رہا ہے کہ جب ہم نے سبیل الجنہ میں یہ آیتیں کی تھی تو آپ پوری لسٹ لکھائی تھی، کس سے مشورہ کرنا ہے، کس سے نہیں کرنا، کب مشورہ کرنا ہے، کن حالات میں مشورہ نہیں، بس حکم چاہیے۔ ابو بکر کے کئی ایسے قانون ہیں صرف ابو بکر نے حکم دیا، عمر کے کتنے فیصلے تھے صرف حکم دیا، یہ بھی نہیں کہ جس طرف چھ ووٹ آگے ایک طرف چار آگے تو چھ کو لے لو، نیور، اسلام اس کو نہیں پسند کرتا، کیونکہ چھ میں سے ہو سکتا ہے دو لوگ ذہنی طور پہ کم ہو۔ کئی مسئلے ایسے تھے صرف اب عمر فاروق رہ جاتے تھے، عمر کی رائے مانی گئی، خبر واحد ایسی حدیثیں موجود ہیں، صرف عمر نے کہا انما الاعمال بالنیات۔ تو بعض دفعہ سب کا مشورہ ایک اور ہو لیکن کسی ایک شخص کا مشورہ ٹھیک ہے اس کا مانا جائے گا۔ تو اللہ تعالیٰ ہمیں یہ ایک میتھڈالوجی سمجھا دے، یقین کرے پوری دنیا کے مسلمان ملکوں کے 90% مسائل جو ہیں وہ حل ہو جائیں گے۔ اور اس کے بعد اگلی چیز فرمائی، ومم رزقناہم ينفقون، جو کچھ رزق ان کو اللہ نے دیا ہے اس میں سے خرچ کرتے ہیں۔ یہاں آپ نوٹ کر کے دیکھیں تو ترتیب بڑی خوبصورت ہے، مجھے تو ایسے لگ رہا ہے اگر آپ ان کو شروع سے ہائی لائٹ کر لینا، یا توکلون سے لے کے پھر اس کے بعد یجتنبون کبائر، پھر ہم یغفرون، استجابو، یہ ایک مکمل پرسنالٹی بنتی ہے۔ رات کو میں ایک لیکچر سن رہی تھی، انگلش کا تھا، ایک بہت ہی اچھے اسپیکر تھے، انہوں نے پانچ نمازیں جو ہیں، فائیو پلرز آف اسلام ہے، ان کو لا کے پیش کیا تھا کہ یہ اصل میں کریکٹر بلڈنگ ہے، لیکن آج نمازیں پڑھنے کے بعد جو کریکٹر بن ہی نہیں رہا، کیونکہ وہ کہنے لگے کہ رکوع میں جاتے ہیں تو ہم اپنی ڈیلز کر رہے ہوتے ہیں، امام صاحب نماز پڑھا رہے ہوتے ہیں، ہم اپنی سیلز کا سوچ رہے ہوتے ہیں کہ کہاں کاروبار ہے، کہاں کیا ہے، تو وہ پرسنالٹیز نہیں آج بن رہی۔ जुदा हो दीन से तो रह जाती है चंगेजी, तो आज नमाजें रोजे हैं लेकिन इसका वो असल नहीं। और इन्हीं खूबियों में एक बहुत बड़ी खूबी याद रखिए कि अल्लाह के दीन के काम करने वालों की वो क्या है कि वो खर्च करने वाले होते हैं। वो ये सोच के नहीं आते कि हमें पाकिस्तान ने क्या दिया, हमें इस्लाम ने क्या दिया, हमें स्कूल ने क्या दिया, नहीं, वो ये कहते हैं हम और क्या दे सकते हैं, हमें क्या मिला है। और आप देखिए कि मिम्मा रज़क ना हम के ऊपर तीन बातें नोट कर लें, हमने उनको रिस्क दिया है। बात के ऊपर अगर इंसान गौर कर ले कि देखो तुम किसके दिए हुए में से दे रहे हो जो अल्लाह ने दिया, दूसरी बात रिस्क हलाल में से अल्लाह मांग रहा है, हराम का नहीं चाहिए, शुक्रिया अपने पास रखिए, तीसरी बात यह है कि वो खर्च करते हैं सारा कुछ अपनी जात पे नहीं करते, बल्कि युनफिकून का लफ्ज़ अमूमन जहां भी मतलब होता है इसका यह है कि अल्लाह के रास्ते में खर्च करना। तीन बातें वो रिस्क हलाल से करते हैं, अल्लाह का दिया हुआ रिस्क समझते हैं, और अपनी जात पे भी खर्च करते हैं लेकिन उसके साथ साथ फिर वो अल्लाह के रास्तों में भी खर्च करते हैं। वल्लज़ीना इज़ा असाबहुमुल बग़्युहुम यंतसिरून, और जब कभी इन लोगों के साथ कोई मामला आता है यानी जब इन पर ज्यादती की जाती है तो इसका मुकाबला करते हैं। ये बड़ी अहम बात है, इस पर रुक के देख लीजिएगा कि जब कोई उनके ऊपर ज्यादती करता है तो वो मट्टी के मादू बन के मार नहीं खाते रहते कि दूसरी भी गाल पेश कर दो। देखिए इस्लाम मजलूमियत को बिल्कुल पसंद नहीं करता, लेकिन दुख के साथ कहना पड़ता है कि हमारे मुआशरे में मजलूमियत को बहुत पसंद करते हैं। किसी भी लड़की या बहू की तारीफ करे तो क्या कहते हैं, कहते हैं बड़ी जालिम सास थी उसकी लेकिन देखो कितना अच्छा ये निभा गई, और वो देखो फुलां के घर में फुलां का ये मामला ऐसा है और लेकिन वो उसके साथ बड़े सब्र से रह रही है। याद रखिए जालिम या मजलूम ये दोनों अल्लाह को पसंद नहीं है। इस्लाम बिल्कुल लोगों के हकूक पे होता है। जब एक बंदे एक खास हद तक जुल्म सहता है ना, जुमला लिख लें कि मजलूम एक वक्त आता है कि फिर खुद जालिम बन जाता है। मैंने खुद और चंद औरतों के मुंह से ये बात सुनी भी है कि चूंकि हम पे बड़े जुल्म हुए थे जब हम ससुराल में आए थे, अब हम भी करेंगे अपनी बहुओं पे जुल्म। पर्सनैलिटी मस्क हो जाती है जिस चीज को आप बहुत अरसा दबाए रखते हैं ना, दबाए रखते मतलब एक मर्द अपनी बीवी को हर वक्त ही दबा रहा है, हर बात में दबा रहा है, डांट रहा है, बदतमीजी कर रहा है, जहालत बरत रहा है, तो बीवी को बिल्कुल हक है कि उससे बात करे। वल हुरुमा तो कसास सूरत बकरा में आप पढ़ चुके हैं, भाई इज्जत की बात है, रहो तो इज्जत से रहो, छोड़ो तो इज्जत से। खुल खुल के जो ये पर्सनैलिटीज बनती हैं, याद रखें ना तो वो दीन के काम की रहती हैं ना दुनिया के काम की रहती हैं। हमने इतना ज्यादा लोगों को जुल्म का आदी कर चुका होते हैं कि वो फिर हमारा हक भी नहीं मानते। एक तरफ हम सब्र कर रहे होते हैं लेकिन दूसरी तरफ हम दूसरे को जुल्म का मौका भी तो दे रहे होते हैं। अल्लाह के नबी ने फरमाया कि जालिम की भी मदद करो मजलूम की भी करो। कहा अल्लाह के नबी जालिम की कैसे करें, कहा उसको जुल्म से रोको। तो हमारी सोसाइटी हमेशा मजलूम बनने को बहुत पसंद करती है। अल्लाह ताला कहते नहीं हम जन तसर, ज्यादती नहीं करनी लेकिन बदला ले लीजिए अच्छे तरीके से, और आप अपनी बच्चियों की तरबियत में ये बात शामिल करें। ये नहीं कि मुंह फट हो जाने और हर चीज को अपने ऊपर ज्यादती समझ लें, लेकिन मुराद क्या है कि इंसान को गलत और सही का फर्क पता होना चाहिए। ये नहीं कि सिर्फ आप ऐसी बातें सुन सुन के लंबी चौड़ी बातें करके जिंदगियां गुजार दें और बाद में बिल्कुल नासूर बन के वो औरतें जीती हैं जिन्होंने सारी जिंदगी इस तरह के मामले किए होते हैं। फिर उसके बाद आगे देख लीजिए, वह जजाओ सैयतिन सैयतो मिसलुहा। देखिए कानून खुद बता दिया कि भाई बुराई की जजा तो बुराई ही है उसी जैसी, यानी बुराई का बदला वैसी ही बुराई है। हाँ फिर जो कोई माफ कर दे और इस्लाह करे तो इसका अजर अल्लाह के जिम्मे है, यानी अल्लाह आखिरत में तो मजलूम बनने का अजर दे देगा लेकिन जिंदगी उस बंदे की बहरहाल जाया हो जाती है और बाज दफा बंदा बदला ले ही नहीं सकता, हालात ही इतने खराब हैं, तो फिर उस वक्त अल्लाह ताला के लिए सबर करें। हमारा हाल एक और भी है, सबर तो करते हैं अल्लाह के लिए लेकिन कौन सा सबर, बिकावा सबर, जहां बैठे उसके साथ रोना रोया, हाय ये हो गया मेरे साथ, ये मतलब हुआ, फिर कहते अल्लाह सबर दे। अगर सबर करना है ना तो फिर जुबान बंद रखनी होगी, कोई बिकी हुई चीज दोबारा तो नहीं बिकती ना। जब आप सबर अल्लाह के लिए करेंगे ना फिर आप लोगों को ना बताएं। और अगर आपने अपनी मजलूमियत के चर्चे पेश किए होता क्या कि फिर लोग हमारा साथ देते हैं। खानदानों में ये सियासत बहुत होती है, आप तो बेचारी बन के पैसे ले चुके सबर के, अल्लाह आपको कहाँ दे। नहीं फिर सबर करना है तो कैसा सबर, वजरहु अल्लाह इन्नहु ला युहिब्बु ज़ालिमीन, अल्लाह जालिमों को पसंद नहीं करता। वलमन इंतसर बादा ज़ुल्मिहि फाउलाइका मा अलैहि मिन सबील, फिर जो कोई माफ कर दे और इस्लाह कर ले तो इसका अजर अल्लाह के जिम्मे है, अल्लाह जालिमों को पसंद नहीं करता। और जो लोग जुल्म होने के बाद बदला ले इनको मलामत नहीं की जा सकती। हाँ मलामत के मुस्तक तो वो लोग हैं जो दूसरों पर जुल्म करते हैं और जमीन में नाहक ज्यादतियां करते हैं, ऐसे लोगों के लिए दर्दनाक अजाब है। हाँ लेकिन वाला मनसबर व गफर इन नजालिक लमिन अज़्म अल-उमूर, जो शख्स सब्र से काम ले और दरगुजर करे तो ये तो बड़ी हिम्मत के कामों में से है। देखिए आपको बार बार महसूस हो रहा है इस सूरत में माफ करने की बहुत तरीके बताए जा रहे हैं, कहाँ माफ करना है कहाँ नहीं करना, कहाँ सब्र करना है कहाँ बदला लेना है। अगर ये हिकमत आ जाए तो इंसान बाज दफा यकीन करे कि वो सारे काम करवा लेता है जो उसको कराने होते हैं, लेकिन इसके बावजूद भी उसकी इज्जत होती है। मैंने ऐसा देखे कुछ औरतें इतनी समझदार होती हैं, काम सारे अपने तरीके से करा रही होती हैं लेकिन सास बहुत खुश है। अपनी जिंदगी को खुद जिए। अगर आप जीना चाहते हैं, मैं इस वक्त अगर आपके सामने बैठी पढ़ा रही हूँ या आप पढ़ने आ बैठे हैं, क्या आप सिर्फ ये काम तभी कर सकते हैं जब आप करना चाहते हैं? नहीं, आप हमेशा अल्लाह ताला से एक हिकमत मांगे कि अल्लाह मुझे जाया ना कर, अल्लाह ताला मुझे जाया ना करना, मेरी जिंदगी मेरे में अगर कोई खूबी है, क्योंकि ये एक ऐसा नाजुक नुक्ता होता है कि जिस पे बाज दफा हम बहुत दूर चले जाते हैं। वह मैं युज़लिलिल्लाहु फमा लहू मिन वलिय्यिन मिन बादिही, जिसको अल्लाह ही गुमराही में फेंक दे इसका कोई संभालने वाला अल्लाह के बाद नहीं। अल्लाह हमें से किसी के साथ ऐसा मामला ना करे, क्योंकि जब बंदा भटकता है ना तो फिर तो अल्लाह ही बंदे को पलटा के लाए तो आता है, वरना दूसरा नहीं लाता। यानी ऐसे मौकों में फिर अल्लाह ताला बंदे को छोड़ता तो नहीं है कि ऐसे काम करे। तो कभी भी किसी चीज में आपके दिल में गुमराही है तो अल्लाह से मदद मांगे कि वल्लाहुल मुस्तान, अल्लाह मैं तुझसे मदद मांगती हूँ, तू बता मैं क्या करूँ। और दूसरा कोई बंदा किसी को हिदायत पे ला नहीं सकता। वतरा ज़ालिमीन लव मराउल अज़ाब, तुम देखोगे ये ज़ालिम जब अज़ाब देखेंगे तो कहेंगे अब पलटने की भी कोई सबील है, यानी कोई रास्ता है पलटने का। और तुम देखोगे ये जहन्नुम के सामने जब लाए जाएंगे तो जिल्लत के मारे झुके जा रहे होंगे, और इसको नजर बचा बचा कर कनखियों से देखेंगे। इस वक्त ये जो लोग ईमान लाए थे वो कहेंगे वाकई नुकसान पाने वाले वही हैं जिन्होंने आज कियामत के दिन अपने आप को और अपने मुतल्लकीन को खसारे में डाल दिया। खबरदार रहो, जालिम लोग मुस्तकिल अजाब में होंगे और इनके कोई हामी और सरपरस्त न होंगे जो अल्लाह के मुकाबले में इनकी मदद को आए, और जिसे अल्लाह ही गुमराही में फेंक दे इसके बचने की या इसके बचाव की कोई सबील नहीं। आप देखिए आयत 44 से लेकर आयत 46 तक दो ब्रैकेट्स आपको दिख रही हैं। ऊपर भी बात यही थी कि जब अल्लाह किसी को पलटा देता है तो वो पलट नहीं सकता और अल्लाह ही वापस उसको लाएगा उस हिदायत की काम पे, तो ही वो करेगा। बिल्कुल एंड पे फिर वही बात हो गई। हम सबको अपने लिए डरना चाहिए। ये जो बात हुई कि जहन्नुम को देखेंगे तो कनखियों से देख रहे होंगे, क्या तस्वुर आ रहा है जहन में? अब देखिए इंसान की फितरत है, जब उसको कोई हौलनाक सा मंजर दिखता है ना तो उसको लगता है अभी कोई बला कोई मुसीबत मेरे ऊपर आ जाएगी ना, तो पहले आंखें बंद करता है। खौफ की आवाज भी आप सुने ना तो एकदम आपकी आंखें बंद होती हैं, फिर ऐसा ऐसा सस्पेंस होता है लो देखूं देखूं क्या है। बिल्कुल जहन्नुम को इस तरह से लोग देख रहे होंगे कि उस वक्त उनको पता चलेगा, लेकिन जब तक अल्लाह ना टाले वो तकलीफ टल नहीं सकती। इस्तजीबू लिरब्बिकुम, एक ही तकरीका है इन सारी चीजों से बचने का, कबूल कर लो मान लो अपने रब की बात, कबल इसके कि वो दिन आए जिसके टलने की कोई सूरत अल्लाह की तरफ से नहीं है, क्योंकि टालने की ताकत अल्लाह के हाथ में है। उस दिन कोई तुम्हारे लिए जाए पनाह ना होगी और ना कोई तुम्हारे हाल को बदलने की कोशिश करने वाला होगा। अब देखिए कि घर वालों की फिक्र आज करनी है ना, अल्लाह ताला ने यहाँ ये बात हमें खोल के बता दी कि खुद भी और अपने आप को भी, सिर्फ ये नहीं कि अपने आप को बल्कि वाहली हम यौमल क्यामा, क्यामत के दिन अपने घर वालों को बचाना है तो आज उसकी फिक्र करनी है। अल्लाह ना करे बच्चे के हाथ पे छाला बन जाए तो हम बर्दाश्त नहीं करते, कहाँ अगर उसको आग में डाल दिया जाए। और फरमाया कि ऐसे लोगों को फिर जब अल्लाह की जात उनको पकड़ेगी तो फिर कोई इनकी मदद नहीं करेगा। बचने का एक ही रास्ता है कि मान जाओ, कोई तुम्हारे हाल को बदलने वाला नहीं होगा। यहाँ जो लफ्ज है ना मालकुम मिन नकीर, इसके कई मानी बनते हैं। पहली बात है कि जब अल्लाह पकड़ेगा तो तुम अपने कामों का इनकार नहीं कर सकोगे कि ये किया था कि नहीं किया था। एक और मानी भी है कि तुम भेस बदल के छुप नहीं जाओगे अल्लाह के सामने और जो कुछ तुम्हारे साथ किया जाएगा। तीसरा मानी उसका क्या है कि तुम कोई एहतजाज नहीं कर सकोगे, नाराजगी का इजहार भी नहीं कर सकोगे। और चौथी कैफियत क्या है कि जब तुम्हें पकड़ा जाएगा तो तुम्हारे बस में ही नहीं है कि अपनी हालत को बदल सको। हम सबको क्या कहा गया कि हम सब अपनी फिक्र करें, और नबी को क्या कहा गया फैना आरदू फमर सलना का अलैहिम हफीजा, अब अगर ये लोग मुंह मोड़ते हैं तो ऐ नबी हमने आपको इन पर निगेबान बनाकर तो नहीं भेजा, तुम पर तो सिर्फ बात पहुंचा देने की जिम्मेदारी है। यानी इसमें तसल्ली दे दी गई कि आपने तबलीग करनी है इबलाग नहीं, दोनों का फर्क क्या है, आपने डिलीवर करने की कोशिश करनी है जबरदस्ती इनके हाथों में पैकेज पकड़ा के नहीं आना। जैसे आप देखिए कि शिपिंग कंपनी का बंदा जो भी बाहर जाता है वो नॉक करता है, डोर ना खोले, उसको तो पे मिल गई, कोई गिफ्ट को ले के बाद में खोले भी ना उसकी बला से। तो नबियों का काम और आज मुबल्लिगीन का काम क्या है कि हिदायत का रास्ता दिखा दें, बता दें, और उसके बाद लोगों के पीछे ना पड़े। आप कह लें कि हम पे जिम्मेदारी पहुंचाने की है, मनवाने की नहीं। ये जुमला लिखे, पहुंचाने की जिम्मेदारी है, मनवाने की नहीं। नुकसान क्या होगा? पहुंचाने की बजाय अगर मनवाने की नियत करेंगे ना तो पैगाम को ढीला कर देंगे। चलो ज्यादा लोग मान जाए, चलो ज्यादा लोग आ जाए, नहीं कोई ना माने, बस तुम पहुंचा दो, सही ओरिजिनल मैसेज दे दो, फिर उसके बाद अल्लाह पे बात डाल दो। इंसान का हाल यह है कि जब हम इसे अपनी रहमत का मजा चखाते हैं तो इस पर भूल जाता है, और अगर इसके अपने हाथों का किया धरा किसी मुसीबत की शक्ल में इस पर उलट पड़ता है तो सख्त नाशुकरा बन जाता है। सोचिए जरा, इंसान के छिछोरपने और उसकी कमजोरी का जिक्र है। कुछ मिल जाए फूले नहीं समाता, सीधे रास्ते पे लाने की कोशिश कीजिए तो सुनता नहीं है, और जब कभी उस पे अपने मामलात की खराबी आती है तो क्या हाल होता है, उसका तذکرہ अल्लाह ताला ने कर दिया। और अगर इसके अपने हाथों का किया धरा किसी मुसीबत की शक्ल में इस पर उलट पड़ता है तो सख्त नाशुकरा बन जाता है। अल्लाह ताला जमीन और आसमानों की बादशाही का मालिक है, जो कुछ चाहता है पैदा करता है, जिसे चाहता है लड़कियां देता है, जिसे चाहता है लड़के देता है, और जिसे चाहता है लड़के और लड़कियां मिला जुला कर देता है, और जिसे चाहता है भांज कर देता है। वो सब कुछ जानता और हर चीज पर कादिर है। आप देखिए कि ये अल्लाह ताला ने कितनी प्यारी बांट अपने हाथ में रखी हुई है कि औलाद का खजाना अल्लाह के हाथ में है। ये नहीं है कि मैं और आप अपनी मर्जी से ले लें, हमें ये सिखा दिया। मुझे किसी की बात याद आ गई, अभी रिसेंटली ट्रिप्स जो गुजरे उनमें से एक ट्रिप में कोई भी सिस्टर थी तो कहने लगी कि मेरे अब्बू जो हैं वो अक्सर कहते हैं कि ये आयत मेरे लिए। मैंने कहा कैसे? कहने लगी कि हम चार बहन भाई हैं, एक बहन की सिर्फ बच्ची हैं, एक के सिर्फ बेटे हैं, एक के दो बेटे और बेटियां भी हैं, और चौथे बच्चे का कुछ नहीं है। तो वो कहते हैं ये आयत मेरे लिए है। और आप देखिए कितनी बेबसी है, कितनी कोशिश कर ले लोग लेकिन अल्लाह ना चाहे तो नहीं देता। अब आप कहते हैं कि अच्छा जी बेटी है अबॉर्शन करा दो, आपको क्या पता बेटी क्या देगी? आप सोचें कि अगर उम्मे मरियम ने अबॉर्शन करा लिया होता तो मरियम के नाते से एक नई उम्मत जो पैदा हुई वो खत्म हो चुकी होती ना। आप और मैं अपने हाथों में इन मामलात को ना लें। अक्सर औरतें अपनी जिस्मानी सेहत बर्बाद कर लेती हैं इन चीजों में पड़ के। इसका फिर ताल्लुक तवक्कुल से है, रिस्क के साथ रखे। अक्सर ही लोग मसले पूछते हैं और मैं तरस खाती हूँ उनपे, और बड़े प्यार और जितनी खैर ख्वाही से मैं उनसे बात कर सकूं मैं उनसे कहती हूँ कि देखे सिस्टर, आप इस पे अपने आप को परेशान ना करें, जो रूह आना है वो आना है, आप क्यों अपने आप पर इस चीज को लेकर अपने आप को दुखी करती हैं? और फिर कितनी जिस्मानी तकलीफें औरतों को शुरू होती हैं, जो अल्लाह ने देना है देना। एक बेटे के साथ क्या मामला हो सकता है? आप देखिए कि सिर्फ बेटे अगर खैर की बात होते तो वलीद बिन मुगीरा, सूरत मुद्दसिर में आप पढ़ेंगे कि अल्लाह ताला कहते हैं बनीन शहूदा, उसके तो बेटे हर वक्त उसके सामने खड़े भी रहते थे, ये नहीं कि उसको छोड़ के बाहर के मुल्कों में जा चुके थे, लेकिन क्या खैर के बेटे थे? अबू लहब को उसके बेटों ने खैर दी? कोई भी नहीं दी। नबी सल्लम की बेटियां थी तो बेटियों ने खैर दी कि ना दी? तो कभी सिर्फ बेटों की आस में बेटियों को बुरा ना कहें। लेकिन दुख की बात के कि अमूमन इस मामले में जुल्म करने वाली फिर औरत ही होती है, बाद अब आप बेटे को दूसरी शादी पे मजबूर करने वाली सास ही होती है कि गोया कि ये शायद बीवी में नक्स है, एक मशीन अच्छी नहीं आई तो एक नई मशीन लेके आते हैं। तो इन मामलात में भी इंसान तभी अल्लाह पे राजी रहता है जब वो बाकी मामलात में अल्लाह ताला से राजी होता है। इसके बाद अगली आयात जो है इसमें वही की मुमकिन सूरतों का तस्करा है। ये सूरह शूरा की एक बड़ी अहम आयत है जो कहीं और नहीं आपको दिखेगी। वमा कान लि बशरिन, किसी बशर का ये मुकाम नहीं कि अल्लाह इससे रूबरू बात करे, यानी छोटा मुंह बड़ी बात वाली बात है कि कोई शख्स ये कहे कि हमसे बात करे। ये भी असल में उनके मुतालबों के जवाब में कहा गया, कहा करते थे कि मोहम्मद अल्लाह से कि हमसे खुद बात करे सल्लल्लाहु अलैहि वसल्लम। जैसे बनी इसराइलियों ने कहा था कि अरिनल्लाह जाहरा, हम अल्लाह को देखना चाहते हैं, तो अल्लाह ताला जो है वो दूसरों से डायरेक्ट बात नहीं करता। दुनिया में आप देखिए जो लोग मसरूफ हो जाते हैं या बड़े ओहदों पे, वो हर एक से जाके बात तो नहीं करते। क्या आप किसी स्कूल के रूल को तब मानेंगे जब उस स्कूल का प्रिंसिपल आके आपको सारी बातें बताएगा? नहीं। तो फिर अल्लाह की जात तो बहुत बड़ी है। वही की एक सूरत क्या थी? इशारा वही, फिर या पर्दे के पीछे से दूसरी बात, व फिर वो कोई पैगंबर फरिश्ता भेज देता है तीसरी बात, और वो इसके हुक्म से जो कुछ चाहता है वही करता है, वो बरतर और हकीम है। और इसी तरह नबी, हमने अपने हुक्म से एक रुहाब की तरफ वही की है, तुम्हें कुछ पता ना था कि किताब क्या होती है और ईमान क्या होता है। हाईलाइट करें जरा इसको, ما كنت تدري ما الكتاب ولا الإيمان. کس کو کہہ رہے اللہ تعالیٰ؟ نبی کو. دیکھیں نبی کو بھی اس کتاب کے اترنے سے پہلے یہ نہیں پتا تھا کہ ایمان کیا ہوتا ہے. آج ہمیں پتا تھا, سچا ایمان چکھا تھا ہم نے اس کتاب سے پہلے؟ نہیں چکھا. تو جب اللہ کے نبی کو کتاب کی ضرورت تھی ایمان کے لیے, تو آج کے انسان کو کیا اس کتاب سے تعلق کی ضرورت نہیں؟ ادھر ادھر کی باتیں سنتے رہیں, در سنتے رہیں, باتیں سنتے رہیں, بڑے بڑے سیمینار اٹینڈ کرتے رہیں, جب تک یہ کتاب آپ کے سینے میں نہیں آئے گی آپ رب کی مرضی نہیں سمجھ سکیں گے. تو اللہ تعالیٰ کہتے ہیں کہ اے نبی آپ کو بھی اس کتاب سے فائدہ ہوا, ایمان کی چاشنی یہ کتاب دیتی ہے جس سے ہم راہ دکھاتے ہیں, اپنے بندوں میں سے دکھا دیتے ہیں. یقیناً تم سیدھے راستے کی طرف رہنمائی کر رہے ہو, اس خدا کے راستے کی طرف جو زمین و آسمان کی ہر چیز کا مالک ہے. خبردار رہو, سارے معاملات اللہ ہی کی طرف رجوع کرتے ہیں. اللہ کے نبی نے فرمایا کہ ایمان تمہارے سینوں میں اس طرح پرانا ہو جاتا ہے جیسے کپڑا پرانا ہو جاتا ہے. کچھ دن کے بعد آپ کا بھی ایمان پرانا ہو جاتا ہے نا, پھر رمضان آ جاتا ہے, کوئی پھر درس ہو جاتا ہے, پھر کوئی نیکی کی بات ہوتی ہے, پھر کوئی الزام لگ جاتا ہے, پھر کوئی آپ کے سامنے بڑا چیلنج آ جاتا ہے. تو یہ ساری چیزیں وہ کہتے ہیں نا, اتنا پلٹنا جھپکنا. وہ علامہ اقبال کا ایک شعر ہے جو مجھے آتا نہیں ہے, پلٹنا جھپٹنا, جھپٹ کر پلٹنا, لہو گرم رکھنے کا ہے یہ بہانہ. زندگی میں چیلنجز آتے ہیں نا تو بہت انسان خوش رہتا ہے. میں خود فیل کرتی ہوں کہ جتنا زیادہ کام ہوتا ہے نا, یعنی بڑے بڑے چیلنجز سامنے آ جائیں, ایک دن میں تین چار کام آ گئے, ہفتے میں دو تین اور چیزیں ایسی ہیں جو نہیں, تو اور انرجی ہوتی ہے اس دن, اور بھاگا دوڑی. وہ کام جو کئی مہینوں سے نہیں ہو رہے ہوتے وہ ایک ہفتے میں ہو جاتے ہیں, اور جب عام روٹین کے لائف ہوتی ہے تھوڑے سے کام ہے تو انسان ریلیکس ہو جاتا ہے. تو زندگی میں اس طرح کی ہلچلیں جو آتی ہیں یہ اصل میں ہم سب کو گرم رکھتی ہیں. کون سا رب ہے؟ صراط اللہ الذی لہو ما فی السماوات و ما فی الارض. یقیناً تم سیدھے راستے کی طرف رہنمائی کر رہے ہو. کون سا راستہ؟ اس خدا کے راستے کی طرف جو زمین و آسمان کی ہر چیز کا مالک ہے. ذرا اس پہ غور کریں, آپ صرف اپنی کھڑکی سے دیکھ لیں کتنی زمین اور کتنا آسمان, باقی چیزوں کو تو چھوڑ دیں. تو اتنے بڑے رب کے راستے کی طرف رہنمائی اگر اللہ کے نبی کرتے تھے تو اگر آج ہم بھی اس میں ذریعہ بن رہے ہیں تو یہ کیا ہمارے لیے کم خوش قسمتی ہے؟ اللہ سے دعا کرتے ہیں کہ ہمیں اس میں ہمیشہ قائم رکھے, ایسا نہ ہو کہ کبھی کوئی ایسی چیز ہمارے دماغ میں آ جائے کہ ہم سے یہ دولت اور یہ نعمت چلی جائے. کہا خبردار رہو, سارے معاملات اللہ ہی کی طرف رجوع ہو جاتے ہیں. یعنی اصل رپورٹیں تم نے اللہ کو دینی ہے. یہ رجوع کیا ہے؟ رپورٹنگ ہے نا, ہم دوسروں کو رپورٹ کرتے ہیں ایک سسٹم کے تحت, لیکن اصل رپورٹیں جو ہمارے کاموں کی جاتی ہیں یا جائیں گی وہ کہاں جائیں گی؟ وہ اللہ کے پاس جائیں گی. اس کی فکر کرو کل قیامت کے دن جب کھلا ہوگا تو کیا ہوگا. اللہ تعالیٰ ہمیں اس دن رسوا نہ کرے, نیکیوں کے کام کر کے بھی کہیں ہم اس دن شرمندہ نہ ہو. اگلی سورت ہے سورت زخرف. زخرف کہتے ہیں سونے کو, سونے کو نہیں سونے کو, فرق کیا دونوں میں؟ گرامر کے ناطے سے بتائیے, سونا اور سونا دونوں میں کیا فرق ہے؟ اسم اور فعل کا فرق ہے. سونا کیا ہے؟ فعل ہے. تو سونا کیا ہے؟ اسم ہے. تو یہ کون سا سونا ہے؟ جس کو آپ گولڈ کہتے ہیں, ٹھیک ہے, بناؤ ہے. زخرف کا معنی کیا ہوتا ہے؟ بناؤ, سنگھار اور کسی چیز کو ڈیکوریٹ کرنا. انگلش میں آپ اس کو ڈیکوریشن سے کہیں گے. اس سورت کے آیت 35 میں یہ نام آئے گا. اور یہ سورت موسٹلی مکی دور ہی کی ہے کہ جب لوگ نبی صلی اللہ علیہ وسلم کی جان لینے کے در پہ تھے, رات دن اپنی محفلوں میں آپ کے خلاف باتیں کرتے تھے کہ کسی طرح آپ سے جان چھڑائی جائے. ایک حملہ آپ کی جان پہ اس سے پہلے کر بھی چکے تھے. اللہ تعالیٰ نے اس پوری سورت میں مکہ والوں کے جاہلانہ عقائد پر بھرپور تنقید کی ہے, اور بہت خوبصورت طریقے سے دل پذیری کا انداز ہے کہ اگر کسی دل میں حق ہے, خیر ہے نا, اللہ اس کو راستہ دکھا دے گا. اور جہالت کے اندر سے بھی اللہ تعالیٰ علم کی شمع نازل کرتا ہے. بہت پیاری صورت ہے, آئیے دیکھتے ہیں باقی چیزیں آیتوں کے ساتھ ہوں گی. شرک کی قسموں میں خاص طور پہ فرشتوں کو خدا کا شریک بنانا, وہ اس صورت میں آپ کو بہت ملے گا. اور مکہ والوں کے یہ مطالبے کہ اللہ نے کسی بڑے آدمی کو کیوں نہیں چنا, اس کا تذکرہ بھی اس میں ہم پڑھیں گے. اور سورہ زخرف میں ایک ایسی آیت آئے گی کہ جو آپ سب سن کے جان لیں گے. ہائی لائٹ کر لیجئے گا کہ یہ سورت زخرف میں تھی. وہ کون سی ہے وہ ہم دیکھتے ہیں. بسم اللہ الرحمن الرحیم. حامیم کون سی سورت ہے؟ حوامیم میں سے ہے. قسم اس واضح کتاب کی, ہم نے اس سے عربی کا قرآن بنایا تاکہ تم لوگ اسے سمجھو. ہائی لائٹ کر لیں. کیا یہ جملہ آپ اپنے ساتھیوں اپنے قریبیوں کو سنا سکتے ہیں جو آپ کو کہتے ہیں کس قرآن کے پیچھے لگ گئے, کیا کر رہے ہو؟ اللہ کہتے ہیں تاکہ تم اس کو سمجھو. یہ سمجھنے والا قرآن ہے, اور در حقیقت یہ ام الکتاب میں سبت ہے. ام الکتاب یہاں کیا ہے؟ لوہے محفوظ. یہ قرآن جو اس وقت ہمارے پاس ہے یہ کیا ہے؟ آتھینٹک فوٹو کاپی ہے, یہ فوٹو سٹیٹ ہے. اصل قرآن جو ہے وہ آسمانوں پہ ہے. ہمارے ہاں بڑی بلند مرتبہ اور حکمت سے لبریز کتاب ہے. گواہی دیتے ہیں آپ اس بات کی؟ ہے نا بلند مرتبہ. جو اس کتاب کو چھوتا ہے نا اللہ اس کو بھی عزت دے دیتا ہے. اس کتاب نے لوگوں کے تقدیریں بدل دی, کے حالات کو بدل دیے. اف نظریب ان کو مجھ ذکر, اب کیا ہم تم سے بیزار ہو کر یہ درس نصیحت تمہارے ہاں بھیجنا ہی چھوڑ دیں صرف اس لیے کہ تم حد سے گزرے ہوئے ہو, یعنی تم سننے نہیں آتے, تمہیں یہ پسند نہیں, تو کیا اب ہم یہ سلسلہ بند کر دیں؟ مکہ والوں پہ چوٹ ہے کہ وہی کا اتنا پیارا سلسلہ نبی کی زبان سے جاری ہے, مکہ کی گلیوں میں وہی آ رہی ہے, تو کیا اب تم اس کو نہیں سن رہے, تمہیں یہ نبی اچھا نہیں لگتا, تو کیا اب تمہارے پریشر میں آ کر ہم جبرائیل کو بھیجنا چھوڑ دیں؟ نہیں, پہلے گزری ہوئی قوموں میں بھی بارہا ہم نے نبی بھیجے, کبھی ایسا نہیں ہوا کہ کوئی نبی ان کے ہاں آیا ہو اور انہوں نے اس کا مذاق نہ اڑایا ہو. پھر وہ لوگ جو ان سے کئی گنا زیادہ طاقتور تھے انہیں ہم نے ہلاک کر دیا. پچھلی قوموں کی مثالیں گزر چکی ہیں. اس میں کیا ہے؟ دھمکی کہ دیکھو اگر تم نے اس نبی کی اور اس قرآن کی مخالفت کی تو جو کل ہوا تھا وہ آج بھی ہوگا, اور واللہ ہی جو کل نبی صلی اللہ علیہ وسلم کے دور میں ہوا قیامت تک ہوگا ان لوگوں کے ساتھ جو حق کے راستے میں رکاوٹیں کھڑی کریں گے. دیکھیے اخلاص کے ساتھ بغیر کسی مفاد کے اس کتاب کی خدمت کرنا, یہ ایک اتنی بڑی کاز ہے کہ اللہ اس کی مدد کرتا ہے. اور لوگ حیران رہ جاتے ہیں کہ یہ مدد کہاں سے ہوتی ہے, یہ کس طرح سے ہوتا ہے. ہر دور میں اس طرح کی کہانیاں ہو جاتی ہیں. اللہ سبحانہ تعالیٰ کہتے ہیں کہ یہ باتیں کوئی نئی نہیں ہیں, یہ پچھلے دوروں میں بھی رہی. اب چونکہ وہ شرک میں تھے نا, ان کو اللہ کی ذات نہیں دکھ رہی تھی نا, تبھی تو نبی کی بات نہیں مان رہے تھے. دیکھیے آج بھی وہی لوگ اللہ کے دین کی بات کی ویلیو نہیں پہچانتے جن کو اللہ کی قدر نہیں ہے. تو اللہ تعالیٰ آپ تھوڑی سی اپنی باتیں بتاتے ہیں کہ اگر تم ان لوگوں سے پوچھو کہ زمین و آسمان کو کس نے پیدا کیا ہے, تو یہ خود کہیں گے کہ انہیں اسی زبردست علیم ہستی نے پیدا کیا ہے جس نے تمہارے لیے اس زمین کو گہوارہ بنایا اور اس میں تمہاری خاطر راستے بنا دیے تاکہ تم اپنی منزل مقصود کی راہ پا سکو. آج جاتے ہوئے ذرا راستوں پہ اس آیت پہ غور کیجیے گا. بات اتنی سلپری ہوتی ہے, آپ کو پتا کہ یہاں کے راستے ٹیڑے میڑے ہیں کہ اگر اللہ نہ تھامے تو بندہ گرتا ہی چلا جائے. جس نے ایک خاص مقدار میں آسمان سے پانی اتارا اور اس کے ذریعے سے مردہ زمین کو زندہ کر دیا, اسی طرح ایک روز تم زمین سے برآمد کیے جاؤ گے. وہی جس نے یہ تمام جوڑے پیدا کیے اور جس نے تمہارے لیے کشتیوں اور جانوروں کو سواری بنایا تاکہ تم ان کی پشت پر بیٹھو, اور جب تم ان پر بیٹھو تو اپنے رب کا احسان یاد کیا کرو اور کہا کرو سبحان الذی سخر لنا هذا وما كنا له مقرنین. یہ تھی ایک وہ بات. ہے جی دعا سب کو یاد؟ الحمدللہ سب پڑھتے ہیں نا, تو آج سے حوالہ زبانی رٹ لیجئے کہ یہ سورت زخرف میں. آپ دیکھیے کہ دنیا کے سفر کو آخرت کے سفر سے جوڑا گیا. دنیا کی سواری پہ بیٹھے ہونا تو آخری سواری کو یاد کرو کہ وما كنا له مقرنین وانا الى ربنا لمنقلبون. یہ اللہ کی ذات ہے, اس نے تم کو کسی میں بٹھا دیا, کبھی رکشے میں بیٹھو کبھی مرسڈیز میں بیٹھو, کہو کہ اللہ نے مجھے دی یہ گاڑی, یہ اس کی نعمت ہے. کوئی کسی میں ہو فخر کے ساتھ بیٹھو, یہ نہیں کہ آپ بڑی گاڑی میں بیٹھے تو اب آپ اپنے وائے پہ پریشان ہیں, آپ اپنے نقاب سے حیران ہیں. نہیں, اللہ تیری ذات, اللہ یہ نہیں کہتا گاڑیاں نہ لو, اللہ یہ نہیں کہتا کہ بڑے بڑے تم اپنے گھر نہ بناؤ, لیکن رب کے بندے بن کے رہو. تو آج جب آپ اللہ کے دین کے ساتھ اللہ کی دنیا کی نعمتوں کو بھی استعمال کرتے ہیں تو ظاہر پرستوں کو کم از کم اس سے ہی تھوڑی تسلی ہو جاتی کہ اچھا دین کچھ لیتا نہیں ہے. لیکن جب ایک انسان اپنے آپ کو دنیا کا غلام بنا دیتا ہے تو اس کو یہ سب کرنا بہت مشکل لگتا ہے. وَجَعَلُوا لَهُ مِنْ عِبَادِهِ جُزْءًا, یہ سب کچھ جانتے اور مانتے ہوئے بھی ان لوگوں نے اس کے بندوں میں سے بعض کو اس کا جز بنا ڈالا. حقیقت یہ ایک انسان کھلا احسان فراموش ہے کہ اللہ نے اپنی مخلوق میں سے اپنے لیے بیٹیاں انتخاب کی اور تمہیں بیٹوں سے نوازا, اور حال یہ ہے کہ جس اولاد کو یہ لوگ اس خدائے رحمان کی طرف منسوب کرتے ہیں, جب ان کی ولادت کی خبر خود ان میں سے کسی ایک کو دی جاتی ہے تو اس کے منہ پر سیاہی چھا جاتی ہے اور وہ غم سے بھرا جاتا ہے کہ اللہ کے حصے میں وہ اولاد آئی جو زیوروں میں پالی جاتی ہے اور بحث و حجت میں اپنا مدعا پوری طرح واضح بھی نہیں کر سکتی. یہاں آپ دیکھیے کہ زخرف صورت کی تھوڑی سی ایک وجہ تسمیہ بھی سمجھ آ رہی ہے. یونشیو فی الحلیہ, یعنی یہاں عورت کے زیور پہنے کی بات ہوئی. تو آپ دیکھیے کہ آج کے دور میں جب عورت کو مرد بنایا گیا, بچپن سے بچی اور بچے کا لباس ایک ہی رکھا گیا, وہ خوبصورت پیاری پیاری فراکس کی جگہ پھر جینز اور شارٹس اور پتہ نہیں کیا کچھ آ گئی, तो वहां आप ये परसेप्शन भी दे दिया कि जेवर पहनना बेवकूफी की अलामत है। आपको पता है कि वुमेन राइट्स की तरफ से एक बहुत बड़ी ऑर्गेनाइजेशन बनी थी और उन्होंने एक कंपेन चलाई थी और उसका नारा क्या था कि सब जेवर उठा के आग में फेंक दो, चूड़ियां उतारो, क्या तुम चूड़ियां पहन के घरों में बैठी हो, बाहर निकलो, मशीनें संभालो, गाड़ियां संभालो, ये फितरत के खिलाफ है। औरत का जेवर पहनना ये औरत की शान है, अल्लाह ने इसको बुरा नहीं कहा। नबी सल्लम ने एक मौके पे हजरत उसामा के बारे में कहा, जब वो रोए गिरे तो आपने कहा उसामा अगर लड़की होता तो हम इसको कपड़े पहनाते, हम इसको जेवर पहनाते। तो औरत की तो नजाकत है इसमें। और अल्लाह ने सोना बनाया किस लिए? क्या सोने से आप तलवारें बनाएंगे, चांदी बनाएंगे? ये तो हमेशा इसी तरह की चीजें होती है ना। तो अल्लाह सुबहान तआला ने एक धात सिर्फ हमारे जेवरात के लिए बना दी। दूसरा, इस पर लोग बहुत चिढ़ खाते हैं, देखो देखो औरत के लिए ये अल्लाह ताला ने क्यों कह दिया कि झगड़े के वक्त ये अपना मुद्दा बयान नहीं करती। तो मैं आपको भी जरा गुस्सा दिला के देखूं, फिर देखती हूँ क्या होता है। आप देखिए कि मर्दों पे ना अकल गालिब होती है और औरतों पे जज्बात। जब मियाँ बीवी की लड़ाई होती है तो एंड पे रोता कौन है, ये बताएं? तो ये है गैरु मुबीन, कोई झगड़ना अच्छी बात है। अल्लाह की औरत वो है जो बहुत झगड़ती है। हाँ भाई, हमारी खूबी है कि जब झगड़ने का मौका था ये रोने लग जाती है। तो अल्लाह ने तो औरत की नजाकत की बात की है कि औरत बड़ी सॉफ्ट होती है और वो भड़बड़ के बातें नहीं आगे से करती। वकालु लौ शा रहमानु मा अबदनाहुम, उन्होंने फरिश्तों को जो खुदाए रहमान के खास बंदे हैं औरतें करार दे लिया, क्या इनके जिस्म की साख्त उन्होंने देखी है? नऊज़ु बिल्लाह, यानी फरिश्तों को अल्लाह की बेटी कर दिया। आपको पता है कि एक और नया परसेप्शन जो आ रहा है, पहले लोग गॉड के साथ ही लिखते थे और अब आपको पता है कि मॉडर्न लोग गॉड के साथ शी लिखते हैं। नऊज़ु बिल्लाह कि आप गॉड को औरत कर दो और गॉड को भी गौश कर दिया। अमेरिका में लोग गॉड बहुत थोड़ा कहते हैं, पहले कहते थे ना ओ गॉड जैसे बाय गॉड, अब कहते गॉश, फैशन है गॉश, गॉश क्या, गॉड को अब गॉश बना दिया, यानी नाम भी ना रहे नऊज़ु बिल्लाह अल्लाह का। इधर अल्लाह अकबर, इनकी गवाही लिख ली जाएगी और इन्हें इनकी जवाबदेही करनी होगी। ये कहते हैं अगर खुदाए रहमान चाहता कि हम इसकी इबादत ना करें तो हम इनको कभी ना पूछते। ये इस मामले की हकीकत को कतई नहीं जानते, महज तीर तुक्के लड़ाते हैं। क्या हमने इससे पहले कोई किताब इनको दी थी जिसकी सनद यानी अपनी मलाइका परस्ती के लिए ये अपने पास रखते हो, यानी फरिश्तों को खुदा बनाने की कोई हमने दलील दी हुई है? नहीं, बल्कि ये कहते हैं कि हमने अपने बाप दादा को एक तरीके पर पाया है और हम इन्हीं के नक्शे कदम पर चल रहे हैं। इसी तरह तुमसे पहले जिस बस्ती में भी हमने कोई नजीर भेजा, इसके खाते पीते लोगों ने यही कहा कि हमने अपने बाप दादा को एक तरीके पर पाया है और हम इन्हीं के नक्शे कदम की पैरवी कर रहे हैं। आज भी लोग यही कहते हैं, इन नवजत ना अबा ना अला उम्मतिन। हर नबी ने इनसे पूछा, क्या तुम इसी डगर पर चले जाओगे, ख्वाह मैं तुम्हें इस रास्ते से ज्यादा सही रास्ता बताऊं जिस पर तुमने अपने बाप दादा को पाया? उन्होंने सारे रसूलों को यही जवाब दिया कि जिस दीन की तरफ बुलाने के लिए तुम भेजे गए हो हम इससे काफिर हैं। आखिरकार हमने इनकी खबर ले डाली। और फंजुर कई फकाना अकीबतुल मुकज्जिबीन, खूब देख लो कि छुटलाने वालों का अंजाम क्या हुआ। आपको इस सूरत के तर्जमे से ही वो कशमकश और वो गड़बड़ दिख रही होगी जो नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ उस दौर के लोगों की थी। तो हम अल्लाह ताला से ये दुआ करते हैं कि आज का दौर भी कुछ मुख्तलिफ नहीं दिखता उस दौर से। किस तरीके से आज भी लोग इतनी हिलो हुज्जत करते हैं, इस तरह की बातें करते हैं कि अल्लाह की बात कहने वाला बाज़ दफ़ा परेशान हो जाता है कि अल्लाह या तो मैं बात ठीक नहीं कर रहा या लोगों की सोच ठीक नहीं। यहाँ पे हमारा रुख पूरा हुआ। सुभानक अल्लाहुम्मा व बिहमदिक अशहदु अन ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।